यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म हरिशरण लामिछाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। नेपाल भारत बीचको सीमा विवाद कूटनैतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सीमा रक्षाका लागि काम भइरहेकाले अदालतबाट कुनै आदेश जारी हुनु नपर्ने प्रधानमन्त्रीद्वारा सर्वोच्च अदालतमा पेश गरिएको जवाफमा उल्लेख। नेकपा स्थायी कमिटि बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा छलफल जारी, सहमति बन्न नसकेपछि नेपाली कंग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने गरी स्थगित। निर्वाचन आयोगद्वारा आगामी माघ 9 गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक, र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग लगाउने प्रस्तावमाथि अमेरिकी संसदमा मतदान प्रक्रिया जारी। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत बीचको सीमा विवाद कूटनैतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। सीमा विवादका विषयमा सर्वोच्च अदालतमा बुझाउनु भएको लिखित जवाफमा हिजो प्रधानमन्त्री ओलीले नेपालको सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बलको इकाईलाई सीमावर्ती क्षेत्रमा आवश्यकता अनुसार परिचालन गर्नुका साथै देशको सीमाको रक्षा तथा सुरक्षाका विषयमा समय समयमा आवश्यक कार्यहरू भइरहेको उल्लेख गर्नुभएको छ। नेपालको सीमानाको रक्षा तथा नेपालको भूभागको संरक्षणका लागि आवश्यक काम कारवाही भइरहेको र कूटनैतिक माध्यमबाट समाधान हुने विषयमा सम्मानित अदालतबाट कुनै आदेश जारी हुनुपर्ने नहुँदा रिट निवेदन खारेज भागी भएको प्रधानमन्त्री ओलीले लिखित जवाफमा उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक, लिम्पिया धुरा लगायत नेपाली भूभाग फिर्ता ल्याउन आदेशको माग गर्दै अधिवक्ता कञ्चन कृष्ण नेउपानेले दायर गर्नुभएको रिट निवेदनमाथि त्यस्तो जवाब पठाउनु भएको हो। नेपाल भारत दुई मित्र राष्ट्र बीचको सीमा सम्बन्धी समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणका आधारमा कूटनैतिक माध्यमबाट हुनुपर्ने मान्यतामा सरकार दृढ रहेको लिखित जवाफमा भनिएको छ। भारत सरकारबाट सन् 2019 नोभेम्बर 2 जारी गरिएको राजनैतिक नक्सा सच्याउन भनिसकेको र कालापानी, लिपुलेक, लिम्पिया धुरा, सुस्ता सहितका स्थानमा सीमा समस्या समाधान गर्न सरकार क्रियाशील रहेको प्रधानमन्त्रीको जवाफमा उल्लेख छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटिको हिजोको बैठकमा पनि अध्यक्षद्वयबाट प्रस्तुत राजनैतिक प्रतिवेदन तथा महासचिवबाट प्रस्तुत विधान संशोधन लगायतका विषयमा छलफल जारी रह्यो। पार्टी केन्द्रीय कार्यालय तुम्बाराईमा बसेको बैठकमा राजनैतिक प्रतिवेदनमा उल्लेख सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउनुपर्ने लगायतका विषयमा 12 जना स्थायी कमिटि सदस्यले आआफ्नो विचार राख्नु भएको छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले राजनैतिक प्रतिवेदनसँगै विधान संशोधन लगायतका विषयमा सदस्यहरूले सहमति जनाउँदै संगठन निर्माणको कार्यलाई सुदृढ गर्नुपर्ने, पार्टीभित्रको गुटबन्दी निरुत्साहित गर्नुपर्ने, सरकारको कामलाई अझ प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव दिनुभएको जानकारी दिनुभयो।
छलफलका क्रममा सदस्य कमरेडहरूले बोल्ने क्रम जारी रहेको छ। विचारमा सबैले प्रस्तुत राजनैतिक प्रतिवेदनमा सहमति नै जनाउनु भएको छ, तर त्यसको सेरोफेरो गराएर विचारको सन्दर्भमा, संगठनको सन्दर्भमा, विधिको सन्दर्भमा, पार्टीको आचारका सन्दर्भमा र आगामी कार्यजनका सन्दर्भमा, विकासका सन्दर्भमा, सरकारको भूमिकाका सन्दर्भमा आफ्नो कोणबाट सुझावहरू दिनुभएको छ।
बैठकमा स्थायी कमिटि सदस्यहरू मातृका यादव, वर्षमान पुन, लीलामणि पोखरेल, प्रदीप गेवाली, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, गोकर्ण विष्ट, टोप बहादुर रायमाझी, रघुपन्त, सत्यनारायण मण्डल, पुष्प कणेल र पृथ्वी सुब्बा गुरूङले आआफ्नो धारणा राख्नुभएको थियो। बैठक आज बिहान 11 बजे पार्टीको केन्द्रीय कार्यालय तुम्बाराईमा पुनः बस्नेछ। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी बीच आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि सहकार्य गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सम्पन्न वार्तापछि दुई पार्टी बीच आगामी माघ 9 गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि रिक्त हुने 4 स्थानमध्ये अन्य पुरूष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको 2 स्थानमा राजपाका उम्मेद्वार र दलित पुरूष समूहको 2 स्थानमा नेकपाका उम्मेद्वारलाई एक आपसमा सघाउने सहमति भएको हो। दुई दलबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित रूपमा छलफल गर्ने र सहकारीको प्रक्रिया अघि बढ़ाउने सहमतिमा पनि हस्ताक्षर भएको छ। सहमति पत्रमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा राजपाको तर्फबाट संयोजक राजेन्द्र महतोले हस्ताक्षर गर्नुभएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको हिजोको लागि निर्धारित बैठक पुनः स्थगित भएको छ। नेपाली कंग्रेसको आगामी महाधिवेशनको कार्यतालिका, कंग्रेस सम्बद्ध विभागहरूको गठन, शुभेच्छुक तथा भातृ संस्थाहरूको तदर्थ समिति गठन र अधिवेशनबारे सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको हो। नेपाली कंग्रेसको केन्द्रीय कार्य समिति बैठक भोलि दिउँसो 1 बजेका लागि तय गरिएको छ। यसैगरी नेपाली कंग्रेस संसदीय दलको बैठक आज दिउँसो 1:30 बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आगामी माघ 9 गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुष 20 गते मनोनयन गर्ने गरी आयोगले हिजो निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। निर्वाचनका लागि मतदाता नामावली प्रकाशन र प्रकाशित नामावली उप दावी विरोधको उजुरी पुष 17 गते, उजुरी उप छानबिन गरी अन्तिम नामावली प्रकाशन पुष 19 गते, उम्मेद्वारी दर्ता र नामावली प्रकाशन 20 गते हुने प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उम्मेद्वारको विरोधमा सूचना दिने पुष 21 गते, मनोनयन पत्र उजुरी उप जाँचबुझ गरी निर्णय लिने 22 गते, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन 23 गते, उम्मेद्वारको नाम फिर्ता लिने 24 गते, अन्तिम नामावली प्रकाशन पुष 25 गते र मतदान माघ 9 गते बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म हुने कार्यक्रम रहेको छ। राष्ट्रिय सभाका 59 मध्ये 19 जना सदस्यको कार्यकाल फागुन 20 गतेसम्म भएकाले सरकारले माघ 9 गते निर्वाचनको मिति तय गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले लोकसेवा आयोगको भूमिकालाई संकुचित बनाउने सरकारको कुनै नियत नरहेको बताउनु भएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिमा लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भइरहेको दफावार छलफलमा मन्त्री ढकालले सरकारले लोकसेवा आयोगलाई सक्षम, पारदर्शी र सम्मानित संस्थाकै रूपमा हेर्न चाहेको स्पष्ट पार्नुभयो। विधेयकमाथिको दफावार छलफलका क्रममा सांसदहरूले पदपूर्तिको माग र पद संख्या निर्धारण समानुपातिक समावेशी सिद्धान्तका आधारमा गर्ने, आयोगले कुनै पनि परीक्षामा परेको दरखास्तमा तोकिएको ढाँचा र रित नपुगे आयोगले अन्तिम नतिजा प्रकाश गर्नु अघिसम्म अस्वीकृत गर्न सक्ने विषयमा सहमति जुटाएको छ। समितिले विधेयकमा राखिएको सुरक्षा निकाय, अन्य संघीय सरकारी सेवा तथा संगठित संस्थाका पदपूर्तिका लागि आयोगले लिने लिखित परीक्षामा उम्मेद्वार संख्याका आधारमा आयोगले पूर्व योग्यता परीक्षा लिने विषय स्वीकार गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न निकायमा बजेट विनियोजन भए पनि त्यसको नियमन हुन नसकेको आयोजनाका प्रतिनिधिले जनाएका छन्। प्रतिनिधि सभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, प्रधानमन्त्री कृषि आधुनिकीकरण उपसमितिको हिजो बसेको बैठकमा आयोजना निर्देशक डाक्टर रेवती रमण पौडेलले परियोजनाको 53.6% बजेट प्रदेश सरकार अन्तर्गतका निकाय मार्फत खर्च हुने भए पनि तिनले खर्चको विवरण नपठाएको बताउनुभयो। आयोजनाले विभिन्न स्थानमा जोन, सुपर जोन, पकेट मार्फत उत्पादन बढ़ाउन किसानलाई सहयोग पुर्याउँदै आएको छ। समितिका सभापति पूर्ण कुमारी सुवेदीले कृषि आधुनिकीकरण अझै किसानसम्म पुग्न नसकिरहेको बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले समृद्धिको सपना पूरा गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनु भएको छ। खुल्ला बजारको 28 स्थापना दिवस तथा काठमाण्डौ निम्न व्यापारी संघको 26 वार्षिक साधारण सभामा मन्त्री गुरूङले लामो समयदेखि नेपाली जनताका इच्छाहरू पूरा हुन नसकेको उल्लेख गर्दै अब सरकारको निर्देशन, नीति तथा कार्यक्रम मार्फत समृद्धिको सपना पूरा गर्ने दावी गर्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले न्यूयर्क स्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि र 3 मुलुकका आवासीय नेपाली राजदूतलाई विभिन्न मुलुकको गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ। नेपालको संविधानको धारा 282(1) मन्त्री परिषदको सिफारिशमा उहाँहरूलाई नियुक्त गरिएको हो। मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई, ब्रुनाई दारूसलाम, थाइल्याण्डका राजदूत गणेश प्रसाद ढकाललाई कम्बोडिया, लाओस र भियतनाम, न्यूयोर्क स्थित संयुक्त राष्ट्रका लागि स्थायी नेपाली प्रतिनिधि अमृत बहादुर राईलाई नियुक्त गरिएको छ। यस्तै इक्वेडर र क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगानालाई क्यूबाको गैर आवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। राष्ट्रिय गौरवको आयोजना काली गण्डकी करिडोर विस्तारको काम द्रुत गतिमा अगाडि बढ़ेको छ। सरकारको लगानीमा नेपाली सेनाले निर्माण गरिरहेको काली गण्डकी करिडोरको बागलुङ र गुल्मी खण्डको 80 किलोमिटर सड़क निर्माण पूरा गरी सेनाले सड़क विभागलाई हस्तान्तरण गरिसकेको छ। यसै सन्दर्भमा हामीले काली गण्डकी करिडोर विस्तार भएपछि कस्तो महसुस गर्नुभएको छ भनी बागलुङ र गुल्मीमा केही व्यक्तिलाई सोधेका छौं।
इन्द्रराज पौडेल, जयमिनी नगरपालिकाको नगर प्रमुख। यो गण्डकी प्रदेश क्षेत्रकै अत्यन्त महत्वपूर्ण ठाउँमा जो विकट अवस्था थियो त्यसलाई चिर्दै काली गण्डकी कोरिडोर यो अवस्थामा आएको छ। पूर्णतया यहाँको सुगमता दिन र यहाँको समृद्धि, यहाँको विकासका लागि संघीय सरकारले नै छिटो भन्दा छिटो पूरा गरिदिन सक्यो भने यहाँका धेरै समृद्धिका सम्भावनाहरू पूरा हुन सक्छन्।
विष्णु प्रसाद आचार्य हो। पहिला चाहिँ 2 घण्टा 2.5 घण्टा लाग्थ्यो भने अहिले सरर 1 घण्टामै चाहिँ पुगेको छ। धुवानी पनि सस्तोमा आएको छ। त्यहाँको लागि यो बाटो बन्नुले
राधिका नेउपाने, अर्मिनी, गुल्मी। बाटोघाटो टाढा जान पर्थ्यो, बिरामीहरू हुँदा पनि हामीलाई टाढा पुर्याउनु पर्दा, सुत्केरीहरू हिँड्नु पर्दा पनि धेरै अवस्था गम्भीर थियो। अहिले हामीलाई धेरै सुख भएको छ।
रुद्रनाथ शर्मा, बागलुङ। काली गण्डकी कोरिडोरले सबभन्दा बुटोलतिरको भेगलाई असाध्यै नजिक बनाएर जोडिराखेको छ। पहिला त 3 घण्टा लाग्थ्यो, अब 1 घण्टामै सजिलै आइन्छ यो बाटो। स्वास्थ्य उपचारको लागि अलिक सहज हुने देखियो। व्यापारिक हिसाब किताबले पनि अलिक फाइदाजनकै देखिएको छ। सस्तो भाडामा मान्छे आवाजावत गरिराखेका छन्।
लेखनाथ सुवेदी, विकासको मेरुदण्डै भनेको नेपालको दक्षिणबाट उत्तरसम्म जाने बाटोले गर्दाखेरि सम्पूर्ण विकासका पूर्वाधारहरूले सबै कुरो केन्द्रदेखि यही नजिक पनि जोड्ने कुरो भएको हुँदा मालवाहकहरू ठूला ठूला सामानका ल्याउने विकास केन्द्रीकरणहरू जोडिने यो बाटो हुन्छ, हामीलाई धेरै खुसी लागेको छ।
पहिला धेरै दुःख थियो, हिजोभन्दा आज सुविस्ता भएको छ, आजभन्दा भोलि सुविस्ता भएको छ। गाडीहरू आउँछन्, राति बिमारी भए पनि फोन गरी आउँछन्।
कमल कुमार जीसी, बहुआयामी सडक हो, पर्यटकीय क्षेत्र र एयरपोर्ट सञ्चालनको लागि छिटो भन्दा छिटो यसलाई कालीपत्र गरेर भुटलसम्म जोड्न सकेको खण्डमा भारतबाट आउने पर्यटकहरूदेखि लिएर यता मुस्ताङसम्म जान पनि सहज हुने, बागलुङबाट हाम्रा व्यापारीहरूको लागि व्यापार प्रवर्धन र रोजगारको अवसर पनि प्राप्त हुने आशा चाहिँ बलियावासीको रहेको छ।
वाओ, रियलमै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G प्रस्तुत छ नेपालको फास्टेस्ट 4G LTE एडवान्स्ड नेटवर्कका साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारु गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सामाजिक आर्थिक रूपान्तरणकारी योजनाका रूपमा सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई अघि बढ़ाउन लागेको बताउनु भएको छ। डिजिटल नेपाल फ्रेमवर्कका बारेमा सरकारवाला निकाय तथा व्यक्तिहरूलाई जानकारी गराउने उद्देश्यले संचार तथा सूचना प्रविधि मन्त्रालयले हिजो ललितपुरमा आयोजना गरेको डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी गोष्ठीमा मन्त्री बास्कोटाले आयोजनाको सफल कार्यान्वयनका लागि हाल रहेका पूर्वाधारहरूले आधा पनि धान्न नसक्ने भएकाले पूर्वाधारमा व्यापक लगानी आवश्यक भएको बताउनुभयो। मन्त्री बास्कोटाले योजना कार्यान्वयन गर्दा आर्थिक रूपले आम जनताको पहुँचमा पुग्ने गरी कार्ययोजना बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कणेलले मुलुकले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न पनि डिजिटल नेपाल फ्रेमवर्क महत्वपूर्ण औजार बन्न सक्ने बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले विदेशमा रहेका नेपाली नागरिक तथा आप्रवासी कामदारको मतदानको अधिकारको विषयमा हिजो निर्वाचन आयोगसँग छलफल गरेको छ। आयोगका अध्यक्ष अनुपराज शर्माले मानवाधिकार र आवधिक निर्वाचन लोकतन्त्रको कड़ी रहेको अवस्थामा लाखौंको संख्यामा नेपाली नागरिक वैदेशिक रोजगारीका क्रममा रहेका मतदानको अधिकार संरक्षण गर्ने दायित्व सरकार तथा निर्वाचन आयोगको रहेको बताउनुभयो। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले विदेशमा रहेका नेपालीको मतदानको अधिकारको विषयमा मानवाधिकार आयोगको सिफारिश, सर्वोच्च अदालतको परमादेश र कार्यदलको अध्ययन प्रतिवेदनको सुझावलाई निर्वाचन आयोगले संवेदनशील रूपमा लिएर ऐन संशोधनको प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभयो। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले हिजो अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा विमानस्थलको अनुगमन गरेको छ। आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीले अन्तर्राष्ट्रिय विमानस्थलको श्रम अध्यागमन तथा सुरक्षा जाँचबुझ कक्षको अनुगमन गरेको छ। अनुगमनका क्रममा वैदेशिक रोजगारमा जाने कामदारसँग वैदेशिक रोजगारीमा जाने क्रममा अपनाइएका प्रक्रिया, आवश्यक कागजात प्राप्त गर्न लागेको समय एवं उनीहरूले भोग्नु परेका समस्या, कानूनी प्रक्रिया तथा न्यायमा पहुँचका बारेमा सोधपूछ गरी जानकारी लिएको थियो। अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसकै सन्दर्भ पारेर वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका व्यक्तिको सम्झनामा हिजो साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ। प्रवासी समन्वय समिति पीएनसीसीको अगुवाईमा मंगलबारसम्म वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका 7,822 नेपाली आप्रवासी कामदारको सम्झनामा दीप प्रज्वलन गरिएको हो। पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डाक्टर घनश्याम खतिवडा नियुक्त हुनुभएको छ। कोष संचालक परिषदका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा हिजो बसेको बैठकले कार्यकारी निर्देशकमा 4 वर्षका लागि खतिवडालाई नियुक्त गरेको कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो। अनुसन्धानकर्ता र अभियोजनकर्तालाई एकै थलोमा राखी अपराध अनुसन्धान र अभियोजनमा सुधार गर्ने उद्देश्यका साथ यही पौष 4, 5 र 7 गते दोस्रो सम्मेलन हुने भएको छ। महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। तत्कालीन जनकपुर अञ्चल अस्पताल र हालका प्रादेशिक अस्पतालका दुईजना चिकित्सकलाई विशेष अदालत काठमाण्डुले बलात्कारको गलत प्रतिवेदन दिएको भन्दै दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरू कृष्ण गिरी, शान्ति सिंह थापा र चन्द्रबहादुर सारूको इजलासले डाक्टर विजय कुमार सिंह र डाक्टर रम्बा गोइतलाई दोषी ठहर गरेको छ। विशेष अदालतले उनीहरूलाई जनै 6 महिना कैद र 25,000 रूपियाँ जरिवाना गर्ने फैसला गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी अस्पतालमा कार्यरत रहेका उनीहरूले अधिकारको दुरूपयोग गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो। उनीहरूले 2075 साल भदौ 8 गते धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर 2 की बलात्कृत बालिकाको नमूना परीक्षणपछि बलात्कार नभएको प्रतिवेदन दिएका थिए। अपराधीलाई जोगाउन उनीहरूले यस्तो प्रतिवेदन दिएको अध्ययनमा पाइएको अनुसन्धानका क्रममा खुलेको थियो। अमेरिकी सरकारले नेपाली सेनालाई 2 वटा M-28 स्काई ट्रक विमान हस्तान्तरण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो आयोजित कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्ल्यू वेरीले नेपाली सेनालाई विमान हस्तान्तरण गर्नुभयो। कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले अमेरिकी सरकारबाट नेपाली सेनालाई उपलब्ध हुँदै आएका तालिम र यस प्रकारका सहायताले दुई देशबीचको सम्बन्ध विस्तारमा योगदान पुगेको बताउनुभयो। कार्यक्रममा अमेरिकी राजदूत बेरीले नेपालको आवश्यकता अनुसार मानवीय सहायता अन्तर्गत विपद व्यवस्थापनका लागि सहयोग पुर्याउने उद्देश्यले उपलब्ध गराइएका विमान दुई देशबीच सम्बन्ध सेतुका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो। अमेरिकी सरकारबाट हालसम्म प्रदान गरिएको यो सबैभन्दा ठूलो सुरक्षा अनुदान हो। 2,300 किलो भार वहन क्षमताका यी विमानले 25,000 फीटसम्मको उचाइमा उडान भर्नेछन्। अनुदानमा उपलब्ध विमान करिब 1,50,00,000 अमेरिकी डलर बराबर मूल्यका छन्। त्रिभुवन विश्वविद्यालयको 45औं दीक्षान्त समारोह आज हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा 10,184 विद्यार्थी दीक्षित हुँदैछन्। पुलचोक इन्जिनियरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई विभिन्न विधाका 31 वटा पदक पुरस्कार समेत प्रदान गरिने भएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो। समारोहमा करिब 6,900 अभिभावक सहभागी हुने भएका छन्। अत्यधिक चिसो बढ़ेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्यालयमा 2 दिन विदा दिने निर्णय गरेको छ। 2 दिनदेखि शीतलहरसँगै चिसो बढ़ेसँगै यही पुष 3 र 4 गते नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा विदा दिने निर्णय गरिएको हो। बर्दियामा शीतलहरसँगै अत्यधिक चिसोबाट वृद्ध वृद्धा र बालबालिका सबैभन्दा बढ़ी प्रभावित भएका छन्। बर्दियाबाट हाम्रा संवाददाता संजय आचार्यको यो रिपोर्ट।
बर्दियामा मंगलबारदेखि अचानक चिसो बढेसँगै शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ। शीतलहरबाट प्रभाव न्यूनीकरणका लागि न्यानो कपड़ा, कम्बल र दाउरा आदि आवश्यक सामानका लागि समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने बताउनुहुन्छ।
न्यानो चाहिँ कपड़ा, कम्बल, दाउराको व्यवस्थापन, समन्वय लगायतका विषयमा चाहिँ समन्वय गर्ने काम पनि भइरहेको छ।
शीतलहरका कारण वृद्ध वृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित देखिएका छन्। शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाल बालिकामा निमोनिया, श्वास प्रश्वासको संक्रमण बढ्नुका साथै चिसोले डायरिया समेत लाग्न सक्ने जिल्ला अस्पताल बर्दियाका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट सुभाष पाण्डे बताउनुहुन्छ।
बच्चाहरूलाई निमोनिया हुने, दम हुने, बच्चाहरूलाई कहिलेकाहीँ डायरिया पनि लाग्न सक्छ, श्वास प्रश्वासको समस्याहरू हुने, नुवामाहरूलाई चाहिँ उमेर पुगेका व्यक्तिहरूलाई बढीमा चाहिँ दम र पहिलेदेखि आजमा ब्रोन्काइटिसहरू छ भने दम जन्य रोगहरूको होइन जस्तो ब्रोन्काइटिसको सिओपिडीको प्रदेश सरकारले पनि एकजनालाई चाहिँ 50,000 चाहिँ एक आर्थिक वर्षमा चाहिँ निशुल्क औषधि दिने भन्ने भनेको छ।
चिसो बढेपछि स्थानीय बासिन्दाको जीवन कष्टकर बनेको छ। बिहान साँझ ठाउँ ठाउँमा आगो ताप्न सुरु गरेका छन्। मंगलबारदेखि घाम नलागेको कारण चिसोले काम गर्न समेत समस्या परेको छ। बाक्लो हुस्सु लागेका कारण सड़क दुर्घटना हुने सम्भावना पनि बढेको स्थानीय हरि छेत्री बताउनुहुन्छ।
चिसो अत्याधिक बढेको छ, आगो ताप्न बसिरहेका छौँ, एक्सिडेन्ट हुने धेरै डर छ यो बिहान कुहिरोले गर्दाखेरि।
रेडियो नेपालका लागि बर्दियाबाट संजय आचार्य।
मकवानपुर प्रहरीले रामेछाप दोरम्बा गाउँपालिका 5 21 वर्षीय नरेश थापा मगरको अपहरणमा संलग्न रहेको आरोपमा 4 पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली धनगढ़ी घर भई हाल काठमाण्डु बस्ने 24 वर्षीय आशिष सिजापति, कञ्चनपुर श्रीपुरका 29 वर्षीय सुनिता धामी, धादिङको नेत्रवती डुस्जु गाउँपालिकाका कृष्ण गुरूङ र सो स्थानका आशिक लामा रहेको प्रहरीले जनाएको छ। सर्वोच्च अदालतमा काठमाण्डु उपत्यकामा गुड्ने सवारी साधनको प्रभावकारी रूपमा प्रदूषण जाँच गरी मात्र सञ्चालन अनुमति दिनुपर्ने आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ। सवारी तथा यातायात व्यवस्था मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लगायतलाई विपक्षी बनाई हिजो अधिवक्ताद्वय रीता कार्की र श्याम कुमार श्रेष्ठद्वारा संयुक्त रूपमा दायर गरिएको रिट निवेदनमा सो माग गरिएको हो। कम्प्यूटर एसोसिएशन नेपाल क्यान महासंघले यो वर्षको सूचना प्रविधि मेला क्यान इन्फोटेक 2020 आगामी पुष 2-7 गतेसम्म काठमाण्डुको प्रिकुटी मण्डपमा आयोजना गर्ने भएको छ। चितवनमा विषादी अवशेष द्रुत विश्लेषण परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ। भरतपुर दुई क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण मंगलबारदेखि शुरू गरिएको हो। कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर 7 कुन्तीपुरमा बसोबास गरिरहेका विपन्न परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिने भएको छ। कैलालीको टीकापुरबाट हाम्रा संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
टीकापुर नगरपालिकाले तराई मध्ये समृद्धि कार्यक्रमको सहयोगमा पहिलो चरणमा कुन्तीपुरका विपन्न परिवारका लागि 6 घर निर्माण गरिदिने भएको छ। टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थे,
तराई मध्ये समृद्धि योजनाको 60 लाख रुपियाँ र नगरपालिकाको 6 लाख रुपियाँ गरेर 66 लाख बराबरको लागतमा कुन्तीपुरको दलित बस्तीमा यस सिजनमा 6 घरको निर्माणको लागि बोलपत्र आह्वान गरिसकेका छौँ। त्यहाँ रहेका दलित बस्तीहरू विपन्न नागरिकका घरहरू बनाउने कार्यक्रम नगरपालिका।
तराई मध्ये समृद्धि कार्यक्रमको सहयोगमा घरै नभएका विपन्न परिवारका घर निर्माण गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुहुन्छ टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र बहादुर रावल।
मलाई आज सुखको अनुभूति भएको छ कि हामी कमसेकम त्यस्तो परिवार जोसँग बस्ने छानो छैन त्यो बस्तीमा हामी केही काम गर्न गइरहेको छ। केन्द्रीय सरकारले मैले त्यही अनुसार तराई मध्ये समृद्धि कार्यक्रम अन्तर्गत कार्यक्रम माग्दाखेरि मैले यो बस्तीले सिफारिस गरेको थिएन, यो बस्तीले सिफारिस भएर आएको छ।
घरै नभएका विपन्न परिवारलाई घर निर्माणमा सघाउने उद्देश्य टीकापुर नगरपालिकाले लिएको छ। वडा नम्बर 7 रहेको कुन्तीपुरमा करिब 30 परिवार दलित बस्तीको बसोबास रहेको छ। त्यहाँका नागरिकको जग्गा मोहना नदीले कटान गरेका कारण उनीहरूको आर्थिक अवस्था समेत कमजोर रहेको छ। एकातिर घर छैन, अर्कोतिर आफूसँग भएको जग्गा पनि नदीले कटान गरेपछि उनीहरू समस्यामा परेका हुन्। स्थानीय कर्ण बहादुर बस्ने घर र कमाइ खाने जग्गा पनि नभएका नागरिकहरूलाई यसरी सरकारले घर निर्माण गरिदिँदा उनीहरूलाई
अमेरिकी संसदको तल्लो सदनले आफ्नो इतिहासकै तेस्रो महाभियोग प्रस्ताव अनुमोदन गर्दैछ। विपक्षी दल डेमोक्रेटिक पार्टीको बहुमत रहेको तल्लो सदनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि 2 आरोप लगाई अघि बढ़ाइएको महाभियोग प्रस्तावमाथि मतदान जारी छ। डेमोक्रेटिक पार्टीको बहुमत भएका कारण तल्लो सदनबाट महाभियोग प्रस्ताव अनुमोदित हुने निश्चित छ। आजको अनुमोदनपछि अमेरिकी संसदको माथिल्लो सदनमा आगामी जनवरीमा महाभियोग प्रस्ताव लगिनेछ। माथिल्लो सदन सिनेटमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको छ। अस्ट्रेलियाको औसत उच्चतम तापक्रम 40.9 डिग्री सेल्सियस पुगेको मौसमविदहरूले बताएका छन्। अस्ट्रेलियाको मौसम विभागले मंगलबारको तापक्रम यसअघि सन् 2013 जनवरी 7 मापन गरिएको 40.3 डिग्री सेल्सियस भन्दा बढ़ी भएको जनाएको छ। थुप्रै शहरहरूमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको र अस्ट्रेलियाका मध्यभागका केही क्षेत्रहरूमा 45 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम मापन गरिएको मौसम विभागले जनाएको छ। अब आर्थिक समाचार।
नेपाल दूरसंचार प्राधिकरणले प्रकाशन गरेको 1800 मेगाहर्ज ब्राण्डको बाँकी फ्रिक्वेन्सीको बढ़ाबढ़मा बुधबार एनसेल प्रहरी छनौट भएको छ। मुलुकमा गुणस्तरीय दूरसंचार सेवा सुनिश्चित गर्न प्राप्त सीमित स्रोत साधनको अधिकतम उपयोगको वातावरण सिर्जना गराई समृद्धिमा सघाउन प्राधिकरणले सो फ्रिक्वेन्सी बढ़ाबढ़ गरेको हो। प्राधिकरणले 900, 1800 र 2100 मेगाहर्ज ब्राण्डको बाँकी फ्रिक्वेन्सी बढ़ाबढ़ प्रक्रियाको लागि एक वर्ष अघि सूचना प्रकाशन गरेको थियो। प्राधिकरणले बुधबार आयोजना गरेको बढ़ावट कार्यक्रममा एनसेलको 5,80,00,000 रूपियाँ र टेलिकम कम्पनीको 5,01,000,000 रूपियाँ पर्न आएको थियो। पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल रूपन्देहीको लुम्बिनीमा सड़क खाना महोत्सव गरिने भएको छ। लुम्बिनी होटल संघ नेपालले लुम्बिनी जाउँ, लुम्बिनीमै खाउँ, लुम्बिनीमै रमाऊ भन्ने मूल नाराका साथ 6 सड़क खाना महोत्सव आयोजना गर्न लागेको हो। यही पुष 15 गते आयोजना गर्न लागि महोत्सवमा नेपाली, चिनिया, थाई, इटाली, जापानी लगायतका विभिन्न देशका खानाका परिकार राखिने संघका अध्यक्ष मिथुराम श्रेष्ठले जानकारी दिनुभयो। महोत्सवमा 100 खानाका कक्ष रहने र स्थानीय खानाका परिकारहरूको छुट्टै कक्ष राखिने आयोजकले जनाएको छ। गुल्मी जिल्लाका 12 स्थानीय तहमा 13 करोड़ रूपियाँ बेरोजी देखिएको छ। आर्थिक वर्ष 2074-75 कुल 12,75,14,000 रूपियाँ बेरुजू देखिएको महालेखा परीक्षणको प्रतिवेदनले देखाएको छ। जिल्लाका स्थानीय तह मध्ये मुचीकोट नगरपालिकामा सबैभन्दा धेरै 4,34,01,000 रूपियाँ बेरुजू देखिएको छ। डिभिजन वन कार्यालय झापाले चोरी, तस्करी र बेबारिसे अवस्थामा बरामद गरिएका काठको 1 दशकपछि लिलाम बिक्री गरेको छ। कार्यालयले सो लिलाम बिक्रीबाट 74,00,000 रूपियाँ राजस्व संकलन गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो अर्जुन श्रेष्ठबाट। पालो भएको छ खेल समाचारको।
काठमाडौँमा जारी ए डिभिजन लीग अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ। दशरथ रंगशालामा भएको खेलमा मनाङले सशस्त्र प्रहरीको एफएफ क्लबलाई 2-0 हरायो। उसका लागि विमल राणाले 2 गोल गरे। यो जितले मनाङले 3 अङ्क बनाएको छ। अर्को खेलमा थ्री स्टार क्लब र जावलाखेल क्लबले गोलरहित बराबरीमा खेल्दै अङ्क बाँडेका छन्। बराबरीसँगै दुवै टीमले 1-1 अङ्क लिएका छन्। पोखरा प्रिमियर लीग क्रिकेटमा विराटनगर टाइटन्सले पोखरा पल्टनलाई 45 रनले हराएको छ। जारी प्रतियोगितामा पोखराको यो लगातार दोस्रो हार हो। पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले शुरूआत भने राम्रो गरेको थियो, तर मिडिल अर्डरका ब्याट्सम्यानहरू चल्न नसक्दा इनिङ धर्मराएको थियो। विराटनगरले 145 रनको लक्ष्य दिएकोमा पोखरा पल्टन 19 ओभर 5 बलमा 100 रनमा अल आउट भयो। अर्को खेलमा काठमाडौँ गोल्डेन्स ओआरएसले पहिलो जित निकालेको छ। कप्तान ज्ञानेन्द्र मल्लको शतकको मद्दतले 186 रनको विशाल लक्ष्य दिएको काठमाडौँले एक्सपोर्ट धनगढ़ीलाई 106 रनले पराजित गरेको हो। धनगढ़ी 16 ओभरमा 79 रनमा समेटिन पुग्यो। घरेलु क्रिकेटमा शतक बनाउने ज्ञानेन्द्र दोस्रो नेपाली खेलाड़ी बनेका छन्। यसअघि आसिफ शेखले ईपीएलमा शतक बनाएका थिए। त्यस्तै पोखरा प्रिमियर लीगमा शतक बनाउने ज्ञानेन्द्र पहिलो खेलाड़ी हुन्। प्रधान सेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा उपाधिको दावेदार एफएफ क्लबले प्रदेश 1 9-0 गोलले हराएको छ। एफएफको जितमा अनिता बस्नेत र साबित्रा भण्डारीले ह्याट्रिक गरिन्। लगनखेल स्थित आर्मीको मैदानमा भएको खेलमा एफएफले शुरूआतदेखि नै अन्त्यसम्म लगातार गोल गर्यो। अर्को खेलमा आर्मीले पश्चिमाञ्चललाई 10-0 गोलले हराएको छ। आर्मीको जितमा रश्मि घिसिङले 4 तथा शर्मिला थापा र सपना लामाले 2-2 गोल गरिन्। त्यस्तै अञ्जली वाइबा, दीपा राईले 1-1 गोल गरे।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो अजय बमबाट। अब मौसम सम्बन्धी जानकारी। आज देशका पश्चिमी भाग लगायत पूर्वी पहाड़ी भागमा आंशिक बद्दी रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 17.9 डिग्री सेल्सियस, न्यूनतम 3.5 डिग्री सेल्सियस सापेक्षिक आर्द्रता 100%, आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 16 18 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय बिहान 6:49 भयो भने सूर्यास्त भरे साँझ 5:13 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। नेपाल भारत बीचको सीमा विवाद कूटनैतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सीमा रक्षाका लागि काम भइरहेकाले अदालतबाट कुनै आदेश जारी हुनु नपर्ने प्रधानमन्त्रीद्वारा सर्वोच्च अदालतमा पेश गरिएको जवाफमा उल्लेख। नेकपा स्थायी कमिटि बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा छलफल जारी। सहमति बन्न नसकेपछि नेपाली कंग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने गरी स्थगित। निर्वाचन आयोगद्वारा आगामी माघ 9 हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग लगाउने प्रस्तावमाथि अमेरिकी संसदमा मतदान प्रक्रिया जारी। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।